नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई स्वागत छ। म पीटी लोप्छन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। आजको कार्यक्रममा हामी प्रस्तुत गर्छौ तिहारको किनमेलले चम्कियो बजार। चाँदीको माग 300% वृद्धि, फुलमालाको पनि राम्रै कारोबार।
क्रमशः हरेक दिन त्यो वृद्धि भएर गइरहेको हुन्छ। पहिलेको सालहरूमा पनि त्यही हो, पास्ट एक्सपिरियन्स पनि त्यही हो। त्यस कारण हामीले पर्सेन्टेजको हिसाबले गरेर राखिने कमसे कम 300% बढी हुन्छ।
बजारमा तिहारको सरसामग्री किन्नेको चहल पहल बढेको छ। तिहारको दोस्रो दिन आज कुकुर तिहार। घरको रक्षा गर्ने कुकुरलाई फूलमाला लगाएर पूजा आजा गरिँदैछ। तिहार लागेसँगै फूलमाला, भाइ मसला, सुनचाँदीको सामग्रीको कारोबार बढ्न थालेको छ। तिहारमा चाहिने सामानको उपलब्धता र बजार भाव बुझ्न तपाईँलाई पनि लैजाँदैछौ काठमाडौँको अति व्यस्त बजार असन्तीर। म यति बेला काठमाडौँको असनमा आइपुगेको छु। असनमा मात्र होइन, न्यू रोड, महाबौद्ध लगायतका व्यापारिक केन्द्रमा तिहारमा चाहिने सामान बेच्ने र किन्ने मानिसको भिडका कारण मानिस छिर्न समेत मुस्किल छ। भाइ मसलाको बिक्री गरिरहनु भएकी असनकी कमला नापितसँग एकैछिन कुरा गरौँ। के हुन्छ भनिदिनुहोस् न यो भाइ मसलाभित्र?
भाइ मसलामा चाहिँ सबै छ, थोक सबै हुनुपर्ने, सबै छ, ल्वाङ मसला सबै छ, तर थोरै थोरै राख्नुपर्ने कति कति हो त्यति मात्रै राखेको छ। तर पुरानो पनि छ, नयाँ पनि छ, त्यो हामीले चाहिँ पाकेट गर्दाखेरि यो हो भन्न सक्दैन, सबै राख्नुपर्छ हुन्छ।
यो हाम्रै देशमा उत्पादन हुन सक्दैन?
उत्पादन हुन सक्छ, तर कसले गर्ने हो? हजुर, यङ केटाहरू सबै प्लान भइरहेछ, विदेश गइरहेछ पैसाको लागि, यहाँ कसले खोल्ने? हजुर, बुढो पाकोले चाहिँ त काम गरेर खान सक्दैन यहाँ, त्यसो भएर चाहिँ नभएको हो। तर उत्पादन त हामीले गर्न सकिन्छ, एकैचोटि त हुन सक्दैन नि सर। यो एकैचोटि हुने भए त जसले पनि गर्न सकिन्छ। यो उत्पादन गर्नलाई पनि खेती चाहियो, काम गर्ने मजदुर चाहियो, त्यस्तो भएकोले चाहिँ गर्न नसकेको हो। त्यो मान्छे भयो भने हामी कहाँ पनि उत्पादन गर्नलाई चाहिँ सकिन्छ।
तर यसपालि पनि भारतबाटै ल्याउनु परेको हो?
हजुर, ल्याउनु पर्यो, भारतबाटै ल्याउनु पर्यो। अब त्यो चेतना कहिले आउने हो त्यो थाहा छैन। हजुर, सरकारमै बस्नेले चाहिँ त टेवा दिनुपर्ने जस्तो छ। त्यो टेवा दिने को हो? अब अहिलेसम्म त टेवा दिने मान्छेहरू कोही पनि ठड्या छैन, उठेको छैन। ल, हामी कहाँ पनि गर्ने मान्छेहरू राखिदियो भने चाहिँ त हुन्छ होला नि त। सरकारले गर्यो भने त हुन्छ नि, सकिन्छ नि त, खोलिदियो भने त। मजदुरहरू त छ होला, जाँदैन होला विदेशी, यी भरिसेर काम गर्छ, कोही परिवार छोडेर जान सकिँदैन, के गर्ने, जानु पर्यो।
भाइ मसलाको प्याकेटमा नरिवल, काजु, किसमिस, बदाम, ओखर जस्ता खानेकुरा मिसिएका हुन्छन्। यो नेपालमै उत्पादन गर्न सम्भव रहे पनि अहिलेसम्म भारतमै भर पर्नु परेको छ। दिदी बहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टिका पनि भारतबाटै आयात हुने व्यापारीहरू बताउँछन्। लक्ष्मी पूजाका दिन चाहिने दियो तथा माटाका पालाको माग भने भक्तपुर ठिमीको उत्पादनले नै धानिरहेको छ। यसै बारेमा कुरा गरौं व्यापारी कृष्ण बहादुर श्रेष्ठसँग। कहाँ बनाउनु भएको यो एकदम आकर्षक दियो रहेछ?
यो भक्तपुरबाट हो, भक्तपुर मध्य ठिमीबाट ल्याउनु, भक्तपुरबाट सबै होलसेल उहाँले सेट गर्नु।
बिक्री चाहिँ कस्तो छ त यसको?
बिक्री उयो 1 रुपियाँ 50% नाफा खाएर गर्ने हो, उहाँहरू चाहिँ लिँदाखेरि हाम्रो 39-38 रुपियाँ पर्न आउँछ। त्यही भएर 1 रुपियाँ 2 रुपियाँ नाफा खाएर चाहिँ व्यापार गर्ने।
ओखर पनि राख्नु भएको छ, यो ओखर चाहिँ कहाँबाट ल्याउनुहुन्छ?
ओखर त उता हुन्छ धादिङ, उता नुवाकोट, उताबाट आउँछ, सैकडा 200 रुपियाँ पर्छ। भाइ पूजा गर्नलाई, यसो गर्न दैलामा पूजा फुटाउनको लागि दिदीबहिनीहरूले दैलामा ओखर फुटाएर दाजुभाइलाई टेलर टालो लाउनको लागि त्यो ओखर चाहिँ
दियो पनि फरक फरक हुँदो रहेछ नि कुनै बुट्टेदार छ कुनै बुट्टा नलाइएको छ यसको मूल्य पनि फरक फरक हुन्छ
मूल्य पनि फरक फरक हुन्छ अब सादा पाला लिनुभयो भने तपाईँ 35 रुपियाँ 30 रुपियाँसम्म आउनुहुन्छ यो बुट्टावाला लियो भने 30 बाट 28 रुपियाँ मेरो पर्छ 30 रुपियाँ गोटा हामी भेट्ने पर्छ अनि अर्को कुरा भयो त्यो रङ्गेचङ्गे भयो रङ्गेचङ्गेको लागि चाहिँ हाम्रो 35 रुपियाँ पर्छ 40 रुपियाँ पनि बिक्ने गरेको छ
बिजुलीबाट बल्ने दियो पनि हुँदो रहेछ त्यो दियो र यो दियोमा चाहिँ के फरक हुन्छ त्यस्तो
त्यसमा अब इलेक्ट्रोनिकको भयो इलेक्ट्रोनिकमा बत्ती नआएको बेला अब त्यो चल्दैन यसमा भयो भने अब तेल बत्ती हालेर बाल्दाखेरि बत्ती नआएको बेला पनि राम्रोसँग बल्छ अब कोही अब इन्भर्टरले बोलाउने अब इन्भर्टर चलाइ इलेक्ट्रोनिकले चलाउनेमा आउँछ अब यसमा इन्भर्टर इलेक्ट्रोनिक चाहिएन कपास एउटा बत्ती हाल्यो भने बल्छ यो दुई अन्डासम्मलाई पनि चल्छ
तिहारमा नभई नहुने फुल समेत भारतबाटै आयात गर्नुपर्छ गोदावरी र मखमली फुलमा नेपाल आत्मनिर्भर भइसके पनि हरेक वर्ष तिहारका बेला भारतबाट सयपत्री फुल आयात गरिरहेको छ वर्षेनी 1.5 अर्ब रुपियाँ बराबरको फूलको कारोबार हुने गरेकोमा झण्डै 7 करोड रुपियाँ बराबरको फूलको कारोबार तिहारको झण्डै 1 हप्तामा मात्र हुने गरेको पुष्प व्यवसायीहरू बताउँछन् पछिल्लो समय देशभित्रै पनि फूलको उत्पादन बढ्न थालेको बताउनुहुन्छ फूल व्यापारी लक्ष्मी कार्की
कलकत्ताबाट होइन अनि यहीँ यहीँबाट उत्पादन हुने फुलहरू हो यहीँ काठमाडौँबाटै काठमाडौँ भेलीबाटै यो मखमली फुल चाहिँ यहीँ काठमाडौँमै उत्पादन हुने हो अरू यो छ नि कलकत्ता फुल चाहिँ यो कलकत्ताबाट ल्याउने हो यो सयपत्री चाहिँ अनि अरू यो पनि यो मखमली पनि यहीँ उत्पादन गर्छ अहिले यो छ यो सालमा त धेरै नै उत्पादन गरेको छ जस्तै अब यो फुल पोहोर जति सर्टेज थियो नि अहिले त धेरै नै पाइरहेको छ
भाउ पनि अलिकति कम छ कि
कम छ अलिक कम पनि छ एउटा मालाको हामीले चाहिँ फुल हामीले फुल लिने हो त्यसबाट माला हामीले बनाउने हो त्यस्तो घाटा छैन नाफा छ राम्रो
फुल चाहिँ कसरी किन्नुहुन्छ जोखेर कि अथवा कसरी
यस्तो ढुवाङ भन्छ ढुवाङको चाहिँ 1500-500 लिन्छ त्यसबाट राम्रै व्यापार हुन्छ वर्षौँ नि यो फुलको व्यापार त राम्रै छ तिहारमा त अहिले त यो हाम्रो आमा माहरूले गरेको 50 वर्ष भयो यो फुलले मात्रै व्यापार गरेको
फेरि फुलमालाको व्यापारकै प्रसङ्ग फुलको व्यावसायिक उत्पादनको अवस्था र फुल व्यवसायको सम्भावनाका विषयमा अब कुराकानी गरौं नेपाल फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठसँग नेपालमा कति थरी फुलको व्यावसायिक उत्पादन भइरहेको छ अहिले
अहिले हामीले समग्र रूपमा हामीले चाहिँ अर्नामेन्टल प्लान्ट सिजनल फ्लावर ओर्किड कट फ्लावरहरू सबै गर्दाखेरि 450 जति प्रजातिको चाहिँ व्यावसायिक उत्पादन भइरहेछ
र हामी गोदावरी र मखमली फुलमा चाहिँ आत्मनिर्भर भएका छौँ भन्ने कुरा आयो सयपत्री फुलमा चाहिँ किन आत्मनिर्भर हुन सकेनौँ हामी यसको माग नै बढी छ या त यो चाहिँ फुलाउनका लागि गाह्रो छ
होइन सयपत्री फुलमा हामी आत्मनिर्भर छौँ या छैनौँ भन्ने कुरा भन्दा पनि सयपत्री फुलको जुन मालाको मात्रै कुरा गरौँ हामीले अरूमा हामी आत्मनिर्भर छौँ बिउ हामी बाहिरबाट ल्याउँछौँ तर उत्पादन हामी आफै गर्छौँ त्यस कारणले गर्दाखेरि माला मात्रै आउने हो यो तिहारको बेलामा अब मालाको चाहिँ के छ भने समस्या अब एकै दिनमा चाहिँ नि अब यो ओकेजनली तिहारको लक्ष्मी पूजाको लागि चाहिँ 10-11 लाख मालाको डिमान्ड हुन्छ अब 10-11 लाख माला उत्पादन गर्नु गाह्रो कुरा होइन तर 10-11 लाख माला सयपत्री यो चाहिँ नि तिहारको लक्ष्मी पूजालाई हामीले उत्पादन गर्दै गर्दाखेरि लक्ष्मी पूजाभन्दा भोलिपल्ट जुन माला उत्पादन हुन्छ त्यसको चाहिँ के गर्ने त त्यो माला चाहिँ कहाँ बेच्ने भन्ने कुरा छ मालाको त त्यति ठुलो चाहिँ बजार त छैन जम्मा दैनिक 20,000 माला खपत हुन्छ हाम्रो नेपाली बजारमा अब 9 लाख माला उत्पादन गर्ने किसान के अरे मतलब उद्यमीहरूले कम्तीमा पनि चाहिँ तिहार पछाडि चाहिँ 5-6 लाख माला त उत्पादन हुन्छ त्यो कहाँ सेल गर्ने भन्ने समस्या हो त्यस कारणले गर्दाखेरि लगानी गर्ने हो तर जोखिम छ अर्को चाहिँ नि एक्स्ट्रा मार्केट छैन हामीसँग दैनिक 20,000 माला खपत हुने बजारमा लाखौँ माला उत्पादन गरेर त त्यो त लगानी जोखिम मात्रै हो त्यस कारणले गर्दाखेरि हामी आत्मनिर्भरको कुरालाई चाहिँ हामीले अब जोड दिँदै पनि हामी चाहिँ हाम्रो आफ्नो लगानी सुरक्षाको लागि पनि हामीले त्यतातिर हामीले ध्यान नदिएको हो
के भन्ने त यो वर्षेनी 60-70 लाख रुपियाँको माला भारतबाटै आयात हुँदो रहेछ यस्तै हामी आत्मनिर्भर छौँ भन्ने कि आयात मात्र गरिरहेका छौँ हामी आत्मनिर्भर नै छौँ तर आयात चाहिँ गरिरहेछौँ भन्ने
होइन हामी आत्मनिर्भर अन्य क्षेत्रमा हामी आत्मनिर्भर छौँ तिहारमा सयपत्रीको मालामा हामी आत्मनिर्भर छैनौँ तर आत्मनिर्भर हुनु नसकेर नगरे चाहिँ होइन यो भोलि लगानीको जोखिमको कुराहरू छन् अब के हामीले वैकल्पिक बजार खोज्नु पर्यो अनि बल्ल लगानी सुरु गर्नु पर्यो या हामीले सयपत्रीको जुन तिहारको पछाडि उत्पादन हुने सयपत्रीको माला या सयपत्रीको फुललाई हामीले अरू कुनै इन्डस्ट्रीमा चाहिँ हामीले अथवा ड्राई फ्लावरमा या पिगमेन्ट कलेक्सनमा या चाहिँ अन्य क्षेत्रमा चाहिँ हामीले डाइभर्ट गर्नु पर्यो। यदि त्यसो हुन सक्यो भनेदेखिलाई हामी आत्मनिर्भर मात्रै हुँदैन, हामी चाहिँ नि निर्यात पनि गर्न सक्छौँ।
निर्यात पनि गरिरहेका छौँ कुनै कुनै फुलहरू हामीले
हजुर गरिरहेछौँ। हामीले सयपत्रीको माला, मखमलीको माला, गोदावरीको माला हामीले अन्य बजारमा नि निर्यात गरिरहेछौँ। जस्तो चाहिँ नि तपाईँको नेपालीहरू विदेशमा गइसके पछाडि उतै बसोबास गर्नुहुन्छ, उहाँहरूले उतै बसोबास गर्नुभयो भने नेपाली कल्चर उहाँहरूले छोड्नु भएको छैन। त्यस कारणले गर्दाखेरि नेपाली कल्चरमा भाइटिका गर्दाखेरि मखमलीको माला लाउने, गोदावरीको माला लाउने जुन प्रचलन छ उहाँहरूले त्यो देशमा पनि गएर त्यही प्रचलन गर्नुहुन्छ र तिहारको लागि चाहिँ नि नेपालबाट उहाँहरूले गोदावरी मखमलीको माला मगाउनुहुन्छ र त्यो माला चाहिँ नि हामीले यहाँबाट चाहिँ नि एक्सपोर्ट गरिरहेछौँ।
वर्षेनी कति रुपियाँ बराबरको माला चाहिँ हामी त्यसरी बाहिर पठाइरहेको छौँ?
हामीले गत वर्षको चाहिँ नि डेटा हेर्दाखेरि 40,000 मखमली र सयपत्रीको माला चाहिँ तपाईँको अन्तर्राष्ट्रिय बजारमा गएको छ, जुन कि तपाईँको अस्ट्रेलिया, क्यानाडा, बेलायत पनि गएको छ, अमेरिका गएको छ, हङकङ गएको छ, गइरहेछ।
सयपत्रीको माला हामी भारतबाट ल्याउँछौँ, फेरि त्यही सयपत्रीको माला फेरि अन्य युरोपियन कन्ट्रीहरूमा पनि पठाउँछौँ कि कसो हो?
पठाउँछौँ। हामीले चाहिँ नि भारतबाट आयात गरेर पठाउने भन्दा पनि हामीले यहाँको चाहिँ नि आन्तरिक उत्पादन जुन खालको चाहिँ नि फुलहरू छन्, सयपत्रीको माला, यहाँको उत्पादन चाहिँ हामी बाहिर पठाउँछौँ र यहाँ नपुगेको भारतबाट ल्याउँछौँ।
यी त ठुला ठुला उद्यमीहरूले यसरी ल्याएर प्रदर्शन गरेको देखिन्छ। हरेक वर्ष फ्लोरिकल्चर नेपालले यसै गरी उत्पादन गरेर प्रदर्शनी पनि गरिरहेको छ, तर ग्रामीण क्षेत्रमा जो सिजनल रूपमा मात्र उनीहरू फुलको उत्पादन गर्छन् तिनीहरूलाई व्यावसायिकता दिनका लागि चाहिँ के गरिरहनु भएको छ यहाँहरू?
हो, हामीले जुन ग्रामीण क्षेत्रमा हामीसँग हाम्रो फ्लोरिकल्चर एसोसिएसन नेपालसँग सङ्गठित नभइकन जुन उहाँहरूले उत्पादन गरिराख्नु भएको छ, जो मानव तिहारको लागि उत्पादन गर्नुहुन्छ मठ मन्दिरमा बेच्नुहुन्छ, उत्पादन गर्नुहुन्छ आफ्नै चाहिने ग्रामीण बजारमा बेच्नुहुन्छ, उहाँहरूसँग उहाँहरूलाई हामीले सङ्गठित गर्न सकिरहेको अवस्था छैन। उहाँहरूलाई व्यावसायिकता उहाँहरू चाहिँ अब इन्डिभिजुअली काम गरिराख्नु भएको छ, तर चाहिँ बजारको डिमान्ड के छ, माग के हो त, कस्तो वस्तुको माग छ, कुन गुणस्तरको वस्तुको माग छ, उहाँलाई जानकारी छैन। त्यस कारणले गर्दाखेरि हामीले नेपाल सरकारको जिल्ला कृषि विकास कार्यालय या चाहिँ त्यहाँका सेवा केन्द्रहरूसँग समन्वय गरेर हामीले चाहिँ व्यावसायिक फुलहरूको चाहिँ मागको बारेमा उहाँहरूलाई जानकारी गराउने र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने खालको तालिम गराउने कामहरू हामी गर्छौँ, गरिराखेका छौँ। हामीले विभिन्न जिल्लामा गएर हामीले काम गरेका छौँ। जस्तो नुवाकोटमा हामीले काम गरिसके पछाडि अब काठमाडौँबाट नुवाकोटमा फुल जान्थ्यो भनेदेखि अहिले नुवाकोटमा जानु छोडेको छ। धनगढीमा नेपालबाट काठमाडौँबाट फुल जान्थ्यो भने धनगढीमा ती आफै उत्पादन गरिराख्नु भएको छ भन्ने चाहिँ अझ चाहिँ धनगढीबाट चाहिँ काठमाडौँसम्म फुल चाहिँ नि तपाईँको पठाइ पनि रहेछ उहाँहरूले। त्यस कारणले गर्दाखेरि हामीले काम गरिरहेका छौँ। मुख्य कुरा के भनेदेखि आज हामी 2 वर्ष भयो नेपाल सरकारको चाहिँ कृषि विकास मन्त्रालयसँग आर्थिक रूपमा चाहिँ सहकार्य गरिरहेको, उहाँहरूले चाहिँ नि लगानी गर्नुहुन्छ, त्यसमा चाहिँ नि लागत साझेदारीमा हामीले पनि काम गरिरहेछौँ, हामी पनि लगानी गर्छौँ। तर त्योभन्दा अगाडि हामी निजी क्षेत्रको मात्रै पहलमा काम भइरहेको थियो। त्यस कारणले गर्दाखेरि हामीले अपेक्षा गरेअनुसार चाहिँ तपाईँको काम नभएको नै हो, तर पछिल्लो समयमा हामीले जुन जुन क्षेत्रमा चाहिँ अहिले हामीले लगानी गर्दाखेरि आयात प्रतिस्थापन हुनसक्छ त्यो ठाउँमा हामीले लगानी वृद्धि गरिरहेछौँ र केमा लगानी गर्दाखेरि चाहिँ आयात प्रतिस्थापन हुनसक्छ भनेर हामीले चाहिँ त्यसको पहिचान गरेर हामीले लगानी गरेका छौँ। जस्तै सयपत्रीको फुलको कुरा गऱ्यौँ हामीले, सयपत्रीको फुल हामीले कम्तीमा नै नेपालमा 10 महिना चाहिँ निरन्तर रूपमा उत्पादन गर्न सक्यौँ भने हामी आत्मनिर्भर हुन्छौँ। अहिले 2 लाख माला चाहिँ नि हामीले ल्याए पनि हामीले चाहिँ नि 4 लाख माला विदेश निर्यात गरिरहेको हुन्छौँ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ नि यो क्षेत्रमा जुन जुन ठाउँमा हामी लगानी गर्छौँ, लगानी गर्दाखेरि चाहिँ नि आयात प्रतिस्थापन हुन्छ र निर्यात प्रवर्धनमा चाहिँ सपोर्ट पुग्छ, त्यो ठाउँमा हामीले लगानी गरेका छौँ।
यस क्षेत्रमा कस्तो सम्भावना देख्नुहुन्छ, जुन नयाँ नयाँ उद्यमीहरू यस क्षेत्रमा थपिँदैछन्?
हजुर, यस्तो छ, हामीले चाहिँ सम्भावनाहरूका विषयमा हामीले धेरै डेटाहरू हामीसँग छ, हामीले चाहिँ विगत 20 वर्षदेखिको डेटा हामीसँग सुरक्षित छ। त्यो हेर्दाखेरि चाहिँ नि हामीले ठुलो बजार हामीले चाहिँ निर्माण गरिसकेका छौँ। यो बजार निर्माण गर्नमा विगत भनौँ न मैले 2 वर्ष अगाडिको कुरा गरेँ, 2 वर्ष अगाडिसम्म हामी निजी क्षेत्रको एकल प्रयासबाट भइराखेको हो। यसमा चाहिँ स्थानीय सिसिआई र उद्योग वाणिज्य महासङ्घ लगायत चाहिँ अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको पनि अलिअलि थोर थोरै चाहिँ तपाईँको सपोर्टहरू छन्, तर पछिल्लो समयमा नेपाल सरकारसँग मिलेर काम गरिरहेको कारण र 2-3 कुराहरू चाहिँ तपाईँको बेस निर्माण हुँदैछ। जस्तो चाहिँ नेपालमा दक्ष जनशक्तिको अभाव छ भनेर हामी भनेका थियौँ, दक्ष जनशक्ति पनि अहिले परिपूर्ति हुँदै गरेको अवस्थामा युनिभर्सिटीहरूले जनशक्तिहरू निर्माण गरिरहेको अवस्था छ। त्यस्तै चाहिँ बिमाका चाहिँ बिमा समितिहरूले अनि चाहिँ यो बिमा समितिले चाहिँ तपाईँको हाम्रो पुष्पजन्य वस्तुहरू उत्पादनमा चाहिँ नि यो जसरी कृषि बिमा गरिरहेको छ, कृषि बिमामा फुलहरूलाई पनि फुलको उत्पादनलाई पनि जोडिरहेको अवस्था छ। त्यस्तै चाहिँ तपाईँको चाहिँ नि अहिले पछिल्लो समयमा लगानीका कुराहरू पनि समस्याहरू थियो, बैङ्क तथा वित्तीय संस्थाले लगानी चाहिँ नि तपाईँको अहिले फुल यो पुष्प व्यवसाय नै लगानी गरिरहेको अवस्थाको कारणले गर्दाखेरि राम्रो सम्भावना छ र पछिल्लो समयमा युवा पुस्ताहरू अहिले बढी संलग्न रहेको छ पुष्प व्यवसायमा र विदेश गएर जुन फर्किएका युवाहरू यो क्षेत्रमा प्रशस्त रूपमा आकर्षित भएको छ, उहाँहरू लगानी गरिरहेको छ, त्यस कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ यसको सम्भावना सधैँ राम्रो छ।
तिहारमा ढाका टोपीको बिक्री पनि फस्टाउँदो छ। बजारमा पालपाली र पूर्वेली ढाका टोपी प्रख्यात छन्। भारतको गोरखपुरबाट कच्चा पदार्थ आयात गरेर बालाजुमा सिलाएको टोपी बिक्री भइरहेको बताउनुहुन्छ असनका टोपी व्यापारी नीलकण्ठ गौतम।
टोपीको व्यापार अब भर्खर सुरु हुँदैछ होइन, हुन त हुन्छ, पहिलाको दाजुमाथि जे पनि कमै भइरहेको छ, व्यापारीहरू पनि धेरै छन्, हुन त हुन्छन्, हुन त होइन, यस ठिकै हुन्छ, सबैलाई एकवटा टोपी चाहिँ अहिले दाजुभाइहरूलाई दिदीबहिनीहरूले लगाइदिन्छन्, आशीर्वाद दिएर टोपी लगाइदिने चलन रहेछ कि, त्यो कारणले देख्दो रहेछ बढी अहिपछि भन्दा, पहिलेदेखि चलिआएको भएर होला।
कति रुपियाँदेखि कति रुपियाँसम्मका छन्?
50 रुपियाँदेखि 450-500 छ, त्योभन्दा ठुलोमा चाहिँ छैन, हुन त त्योभन्दा 2-3 हजारका टोपी त छन्, तर म कहाँ चाहिँ छैन, 450-500 छन्।
कति रुपियाँसम्मका बढी खोज्ने गरेका छन्?
टोपी चाहिँ त्यही 200-250 बढी बिक्छ, 400-500 भनेको चाहिँ ठिकै बिक्छ, म कहाँ ठिकै बिक्छ, 200-150 चाहिँ धेरै बिक्छ, अब मान्छेलाई सस्तो चाहिन्छ, सस्तो भए दिदीबहिनीलाई अब धेरै पनि लानुपर्ने हुन्छ, 4-5 दाजुभाइलाई लाँदाखेरि त 4-5 लाँदाखेरि 200 भयो नि 1000 गयो, त्यो भएको कारणले 200-150 चाहिँ बिक्छ।
यी टोपीहरू कहाँबाट आउँछन्? ढाका टोपी
होइन, आउने त पूर्वेली पालपाली भन्छ, आउन चाहिँ आउने चाहिँ ढाका पूर्वेली र पालपाली हो, सिलाउन चाहिँ यतै बालाजुतिर अब मखनतिर भादगाउँले भन्छ भक्तपुरेतिर त्यस्तै सिलाउँछ बढी।
सिलाएकै ल्याउनुहुन्छ?
सिलाएकै ल्याउने हो, म चाहिँ होलसेलबाट ल्याउने हो, खास कारखानाबाट ल्याउने हो।
सबभन्दा बढी चाहिँ कहाँको बिक्री हुन्छ? पालपाली
पूर्वेली पालपाली बराबरी जान्छ, अनि कालो भक्तपुरे पनि जान्छ, हल्का तो चाहिँ कालोमा चाहिँ।
तिहारको बेला मात्रै बिक्री गर्नुहुन्छ कि अरू बेला पनि टोपीको बिक्री गर्नुहुन्छ?
अघि पछि पनि यो बच्चाको आइटम, बच्चाको सेठहरू पनि छ मसँग, भर्खर जन्मेको बच्चाको सेठहरू अनि ढाका टोपीहरू म चाहिँ जहिले नै यहीँ रेगुलर बेचिरहन्छु पसलको आडमा छेउमा, धेरै वर्ष भयो।
मानिसहरू कि क्याप लाउने कि त जुलफी पालेर हिँड्न रुचाउने, यसका कारण टोपीको व्यापारमा चाहिँ कस्तो असर पारेको छ?
अब अहिले चाहिँ पहिलाको बुढापाकाहरूलाई चाहिँ त त्यो क्याप लगाएर मतलब छैन, ढाका टोपी नै लगाउँछन्, अब मैले पनि ढाका टोपी नै लगाइरहेको छु, अब अहिलेको युवकहरूले चाहिँ क्यापै लगाउँछन्, अनि अहिले बढी बिक्ने चाहिँ भनेको तपाईँको यसो वर्तमानहरूलाई, अघि पछि पनि वर्तमानहरूलाई अनि विवाहहरूको लागि चाहिँ बुढाबुढीहरूलाई चाहिँ लगाइरहनु पर्ने हुन्छ कि, त्यो कारणले गर्दा अनि मरुमारुमा नि अब एक सरो एकचोटि चाहिन्छ नि टोपी भनेको कुरा, त्यस्तोको लागि चाहिँ चाहिरहन्छ ढाका टोपी, बिग्रिरहन्छ हल्का फुल्का।
कतिपय सङ्घ संस्थाले त राष्ट्रिय अभियान यो टोपी लाउनु पर्छ भनेर पनि सलाएका थिए यसभन्दा अगाडि, यसले चाहिँ यहाँको व्यापारलाई केही प्रवर्धन गर्न मद्दत पुर्याएको छ कि?
हल्का चाहिँ छ, एकचोटि योभन्दा एक वर्ष पहिला चाहिँ त्यो टोपीकै उसमा चाहिँ ऊ पनि आएको हो,
टोपी दिवस पनि त हुन्छ,
दिवस पनि भएको हो टोपी दिवस पनि, त्यो भएपछि केही हल्का चाहिँ केटाहरूले पनि ओहो टोपी त लाउनै पर्ने रहेछ भनेर टोपीहरू चाहिँ अलिअलि बढी चाहिँ एक दुई मात्रामा चाहिँ बढ्या हो केटाहरूबाट पनि, नत्र त छैन, अहिले पनि एक दिन लागि बिर्सिन्छ उताल हुन्छ फेरि।
तपाईँ चाहिँ लामो समयदेखि टोपीको व्यापार गर्दै आउनु भएको हुनाले टोपी किन लाउनु पर्छ नेपाली भएपछि?
मलाई त एक हिसाब किताबले नेपाली भएर टोपी लाउनै पर्छ, अर्को हिसाब त टोपी लगाएन भने मलाई टाउकै दुखेर आउँछ, टोपी झिक्यो भने मलाई टाउकै दुख्छ, बानी नै भइसक्यो पहिलेदेखि मेरो चाहिँ। टोपी भनेको अब अहिले त अरू कपडाको नि सिलाउनु थाल्यो मान्छेलाई, नयाँ नयाँ डिजाइन राम्रो हुन थाल्यो होइन, तर लाउने भनेको चाहिँ ढाकाकै राम्रो हुन्छ।
तिहारमा बालिने बिजुली बत्ती र दियो चिनबाट आयात हुन्छ। बिजुलीमा जडान गर्न साथ झिलिमिल्ली बल्ने बत्ती र कागज तथा प्लास्टिकका फुल पनि उतैका हुन्। मैनबत्ती भने भारतबाट कच्चा पदार्थ ल्याएर नेपालमै उत्पादन भइरहेको छ। व्यापारी घनश्याम बोहरा,
अहिले पालाहरू मैनबत्तीहरू त्यस्तै तिलको तेलहरू जस्तो बिक्री भइरहेछ, बिक्री चाहिँ यही मैनबत्तीहरू अब तिहारमा अब वर्षमा एकचोटि आउने हो, त्यही भएर वर्षमा एकचोटि त्यही बिक्री भइरहेछ, त अहिले यो चाडबाडको बेला मात्रै हो, अघि पछि त हुँदैन।
आयात चाहिँ कहाँबाट गर्नुहुन्छ?
आयात त अब होलसेलरहरूले ल्याइदिन्छन् अनि हामी कहाँ ल्याइ पुर्याइदिन्छन् अनि हामीले बिक्री गर्ने हो, कहाँ कहाँबाट आउँछ त्यो चाहिँ थाहा छैन, यहाँसम्म ल्याइदिन्छन्। अब यस्तो मैन भनेको त अब बाहिरबाट आउने हो, नेपालमा उत्पादन त हुने होइन, तर कच्चा मैन ल्याएर यहाँ बनाउँछन्। त्यही भएर
नेपालमा उत्पादन हुन सक्ने कुराहरू चाहिँ के छन् तिहारका लागि चाहिने सामानहरूमा, त्यसबाहेक अन्य सामानहरू?
नेपालमा उत्पादित हुने त के छ र खासै मैले त खासै देखेको छैन, अब घिउहरू होला खास, त्यही हो घिउ तेल पनि त अब मिलबाट आउने हो, पालाहरू माटोको पालाहरू चाहिँ नेपालमै हो, मैन चाहिँ बाहिरबाट आउँछ, कच्चा मैन लगेर अनि उनीहरूले चाहिँ बनाएर लिएर आउँछन्, बनाउने त नेपालमा कच्चा सामान बाहिरबाट आउँछ।
चाडपर्वका बेला नेपाली बजार चम्किएको देखिए पनि सरसामानको लागि अरबौँ रुपियाँ देश बाहिर गइरहेको हुन्छ। हामीलाई आवश्यक पर्ने ससाना सामान समेत नेपालमा उत्पादन नहुँदा चाडपर्वकै बेला सबैभन्दा बढी रकम देश बाहिर जान्छ। नेपालमा उत्पादन नहुने सामान आयात गर्नुपर्ने बाध्यता भए पनि भाई मसलामा चाहिने खानेकुरा, फूल तथा टोपी लगायतका सामान नेपालमै उत्पादन गर्न सकिने जानकारहरू बताउँछन्। तिहारमा बिक्री हुने भाई मसला, फूलको माला, सप्तरङ्गी, ओखर, ढाका टोपी, विद्युतीय दियो मात्र होइन सुन चाँदीको बिक्री पनि बढ्छ तिहारमा। अरू बेला भन्दा तिहारको समयमा चाँदीको व्यापार 300% वृद्धि हुने नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हामीले तिहारमा सुन चाँदीको व्यापारको अवस्था र वृद्धि हुने कारणका बारेमा महासंघका पूर्व अध्यक्ष तेज रत्न साक्यसँग कुराकानी गरेका छौं। तीजमा समेत त्यति धेरै चम्किन नसकेको सुन र चाँदीको व्यापार कस्तो छ?
अहिले बजार अलिकति चम्किएको छ, दसैँले तीजमा एकदम निराशावादी नै थियो। तीजमा त एकदमै निराशावादी थियो, सुनको सप्लाईतिर पनि डिमान्ड पनि एकदमै कम छ, फेरि लगानीकर्ताहरू पनि सुनको आकर्षित भएन। नेपालको भूकम्पको कारणको असर हामी कहाँ अहिले आएर पर्न आयो र मान्छेहरू लगानीको स्रोतमा जुन लिइन्थ्यो त्यो पनि जाने सेयर मार्केटतिर गएको कारणले गर्दाखेरि तीज त निराशाजनकै थियो। तर दसैँमा आएर एक हप्ता घटस्थापनापछि केही सुधार आएको थियो, त्यो सुधार आएर सन्तोषजनकसम्म मात्र भन्नुपर्ने अवस्था थियो, उत्साहजनक त भन्न सकिएन। तर अहिले दसैँपछिको गत हप्ता चाहिँ नि बिस्तार बिस्तारै क्रमशः मात्र बढेको थियो को सट्टामा हिजोदेखि सब्सटेन्सियल्ली देखा पर्ने गरिकनै कारोबार चाहिँ चम्किएको छ, बजार पनि चम्किएको छ। सायद मेरो विचारमा अलिकति यसपालि पुनर्निर्माणको लागि सरकारबाट जुन पैसा पनि वितरण गरियो त्यसको पनि असर हुन सक्छ। मान्छेहरूको हातमा पैसा पर्यो भनेदेखि अरू आवश्यक आधारभूत आवश्यकताहरू परिपूर्ति भइसकेपछि घर गहनामा हाम्रो परम्परादेखि आइरहेको हुनाले सायद त्यसमा पनि आएको हो कि, एउटा कुरा थियो। अर्को कुरा, यो तिहार भनेको यसै पनि रहरको चाहिँ नि चाडबाड भयो, त्यही रहरको चाडबाडमा झिलमिल गर्ने र लक्ष्मीलाई खुसी पार्ने भन्ने कुरा हाम्रो परम्परादेखि भएको हुनाले यसतर्फ मान्छेहरू आकर्षित भएको छ। र अर्को आकर्षित हुनु पछाडिको कारण भनेको भाउको कारण पनि एउटा छ, र तेस्रो कारण भनेको हाम्रो परम्परामा यो लक्ष्मी पूजाको दिनमा अथवा अहिले आएर धनतेरसको दिनमा यसो घर गहना अथवा सुन चाँदीका भाँडा कुँडाहरू चाहिँ लक्ष्मीलाई चढाएर काम गर्यो भनेदेखि फलिफापुण्य हुन्छ भन्ने कुरा पनि हाम्रो प्र्याक्टिसमा छ। त्यसले गर्दाखेरि पनि यो चाडबाड चाहिँ नि चम्केको र हिजोदेखि देखिने गरी नै उत्साहजनकपूर्वकले काम कारवाही बढेको छ।
भाव स्थिर हुँदा चाहिँ उपभोक्ताहरूको मनोविज्ञानमा यसले कस्तो भूमिका खेल्छ?
भाव स्थिर हुँदाखेरि अनि लगानीकर्ताहरूले यसतर्फ लगानी गर्ने हो कि भन्ने मनस्थिति चाहिँ देखाउँछ। किनभने नेपालको परिप्रेक्ष्यमा जब जब सुनको भाव बढ्ने गर्छ मान्छेहरू चाहिँ नि त्योभन्दा छिट्टै बढ्छ कि भन्ने खालको मनस्थिति हुन्थ्यो। जब भाव घट्छ त्योभन्दा कम दुई चार दिनपछि झन् घट्ने हो कि भने त्यो कारोबारको रकममा त्यति उत्साहजनक वृद्धि हुँदैन, बढे पनि वृद्धि हुँदैन, घटे पनि वृद्धि होइन। जब स्ट्याबिलिटी मार्केट आउँछ मतलब केही रुपियाँको मात्र फरकमा हुन्छ भने अब यही हो मौका, यही बेला ठिक छ, यस्तो पाइमा लगानी गर्दाखेरि आफ्नो लगानी डुब्दैन र चाहिँ नि जुन किसिमको बचतको सिस्टमको चाहिँ हाम्रो चलन थियो त्यसले फलिफाप नै गर्छ भन्ने आम मानिसहरूको धारणा पनि छ। त्यस कारण अहिले आएर यो अलिकति यो भाउमा स्थिरता देखा परेको हुनाले पनि यसको डिमान्ड बढेको अथवा बजार चलपल भएको चाहिँ देखिरहेको हो।
के देखाउँछ अन्तर्राष्ट्रिय बजारले, यो स्थिरता कति दिनसम्म रहला?
अब अन्तर्राष्ट्रिय बजारको कुरा गर्ने हो भने पनि एउटा फेभरेबल पोइन्ट चाहिँ भइरहेछ अहिले, किनभने अन्तर्राष्ट्रिय बजारमा पनि अहिले आएर यो चाहिँ $1,250-$1,270 चाहिँ नि लगभगमा बसिरहेछ।
नेपालमा सुन चाँदीको भाव दिनहुँ निर्धारण हुन्छ, सुन चाँदीको भाव निर्धारणका यस्ता के तत्त्वहरू छन् नेपालको सुन चाँदीको भावलाई प्रत्यक्ष असर पार्ने?
हजुर, अब नेपालको सुन चाँदीको बजारको प्रत्यक्ष असर पार्ने तत्त्वको रूपमा विश्लेषण गर्नु पर्यो भनेदेखि हाम्रो बजारको भाव जम्मै अन्तर्राष्ट्रिय बजारको आधारमा हुन जान्छ। बढी घट्ने अन्तर्राष्ट्रिय बजारमा बढी त हामी कहाँ तुरन्तै बढ्न जान्छ, घट्यो भने त्यो पनि घट्छ। किनभनेदेखि अन्तर्राष्ट्रिय बजारको यो जुन चाहिँ न्युयोर्कको वाल स्ट्रिटको यो कोमेक्स हाउस छ, संसारको एउटा ढुकुटी भने पनि हुन्छ। त्यो आर्थिक क्षेत्रको गतिविधिमा चरम सीमा एकदम क्लाइमेक्समा यसले गभर्न गर्छ। त्यसैको आधारमा अन्तर्राष्ट्रिय क्षेत्रको नै असर पर्न जाने भएको हुनाले नेपाल पनि अछुतो रहन सकेका छैन। किनभने अहिलेको पहिले भए हामी पेपर मात्र हेर्थ्यौँ र त्यो 48 घन्टापछि मात्र त्यसको असर पर्थ्यो। अनि कुनै पनि अमेरिकामा चेन्ज भएको 48 घन्टापछि मात्र हामी कहाँ असर परेको थियो भने अहिले कम्युनिकेसनको विकासले गर्दाखेरि छिनमै आउँछ त्यो कि नेटबाट हरेकबाट आउने भएको हुनाले तुरन्तै डाइरेक्ट प्रत्यक्ष प्रभाव पर्न जान्छ। त्यसकारण यदि जब फेरि अर्को कुरा के छ भने यसकोसित डलरसितको चाहिँ नि विपरीत खालको सम्बन्ध पनि छ। किन एउटा आर्थिक क्षेत्रको काम कारवाही गर्दा कि त मान्छेहरूले डलरले प्रिफरेन्स दिन्छ कि त सुनको डलर अमेरिकन डलर भयो संसारमा अमेरिकाको प्रभुत्व भएको हुनाले संसारमा जहाँ पनि चल्छ डलर पनि त्यस्तै गोल्ड पनि एउटा एक किसिमको चाहिँ लिक्विड क्यास भयो संसारको जुनै कुनामा पनि जान्छ। डलर र सुनसितको सम्बन्ध एकदम विपरीत भए पनि एकदम नजिकको सम्बन्ध भएको कारणले गर्दाखेरि अन्तर्राष्ट्रिय बजारमा केही परिवर्तन भयो कि त्यसको प्रत्यक्ष प्रभाव हामी कहाँसँग पुग्छ र
त्यो डलर र सुन चाँदीको विपरीत सम्बन्ध भनेको चाहिँ कस्तो हो बताइदिनुहोस् न।
डलरसँग विपरीत सम्बन्ध भनेको जस्तो अब लगानीकर्ताहरू भयो आफ्नो पुँजी लगानी कहाँ गर्ने त भने कि त डलरमा गरिरहेको छ आफ्नो धन सञ्चय गर्ने डलरमा इन टर्म्स अफ डलरमा गर्छ होइन भनेदेखि सुनलाई गर्छ किनभने सुनले पनि भविष्यको निमित्त आफ्नो सुरक्षित हुने ठाउँ भयो लो भोल्युम हाई भ्यालुको चिज भयो करेन्सी पनि डलर पनि जहाँ पनि जान सकिने त्यसकारण यसको विपरीत छ भने कि लगानीको स्रोतकै रूपमा डलरलाई रोजेको छ अहिलेसम्ममा कि त सुनकोमा रोजेको हुनाले कहिलेकाहीँ डलरमा राम्रो भयो डलरमा गा छ फेरि सुनमा राम्रो भयो डलर बिक्री गरेर सुनमा गा छ अहिलेसम्मको प्र्याक्टिस यही देखिरहेको छ। त्यसले गर्दाखेरि अन्तर्राष्ट्रिय जगतका धेरै जस्तो मान्छेहरूले यो दुइटालाई अनअभाइडेबलको रूपमा चाहिँ लिएछ अनि दुइटैमा कुनमा लगानी गर्ने त भन्ने विश्लेषण ऊ गरिकन मान्छेलाई आफ्नो चाहिँ नि भविष्यलाई निर्धारण गर्ने आफ्नो लगानीलाई सुरक्षित गर्ने कामको देखा परिरहेछ। त्यसकारण यसको विपरीत सम्बन्ध देखा परेको हो।
तर अमेरिकी डलरको खरिद दर बढ्दा हामीले सुन त अमेरिकी डलरमा किन्नु पर्यो त्यसो हुँदाखेरि सुनको भाव बढ्नुपर्ने होइन र उल्टो चाहिँ घट्छ।
दुई किसिमले हामीले क्यालकुलेसन गर्नुपर्छ। एउटा के छ भने जनरल प्रिन्सिपल अनुसार अन्तर्राष्ट्रिय क्षेत्रको दृष्टिकोणले हामीले हेर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत हुनासाथ सुनको भाव घट्छ त्यो अन्तर्राष्ट्रिय क्षेत्रको हिसाब। या त डलर बढ्यो भने सुनको भाव घट्छ डलर कमजोर भयो कि सुनको भाव बढ्छ। तर हाम्रो दृष्टिकोणले फेरि अलग छ। हाम्रो दृष्टिकोणले के छ भने डलरको भाव घटेर पनि यदि इन्डियन करेन्सीको भाव घट्न गयो भने हाम्रो त डलरसित फ्लेक्सिबल छ फ्लोट छ तर इन्डियन करेन्सी त फिक्स भनेछ अनि इन्डियन करेन्सीको आधारमा डलरको क्रस एक्सचेन्ज रेटमा बढ्न गयो भनेदेखि त डलर अन्तर्राष्ट्रिय बजारमा घटे तापनि हाम्रो कष्ट बढ्न जाने भयो नि त।
यसो यो चाहिँ भारतीय रुपियाँसँग स्थिर विनिमय दरको कारण हो।
त्यो कारणले गर्दाखेरि भारतीय रुपियाँसित हाम्रो स्थिर विनिमय दर भयो त्यो कारणले गर्दाखेरि कहिलेकाहीँ डलर कमजोर भए तापनि हाम्रो कष्ट बढ्न जान्छ। तपाईँहरू भन्नुहुन्छ अमेरिकन डलर घट्यो भने सुनको भाव बढ्छ डलर मजबुतहरू घट्छ भन्छ तर कहिलेकाहीँ डलर मजबुत भए पनि हामी काम बढेकै छ कहिलेकाहीँ डलर कमजोर भए पनि घटेकै छ फेरि त्यो कारण किनभने भारतीय रुपियाँको सिटको हाम्रो क्रस एक्सचेन्ज रेट फिक्स भएको कारणले गर्दा
अन्तर्राष्ट्रिय बजारमा डलरको भाव बढेर सुनको भाव घट्दाको बेला पनि हामीले त्यो घटेकै दरमा पाउन सक्थ्यौँ।
त्यो हो त्यस्तै घटेर डलरमा पाउन सकिन्छ प्रोभाइडेड एउटा कारण के छ भने यदि इन्डियन करेन्सीको यथास्थिति रह्यो भने यदि इन्डियन करेन्सी पनि डलर घटेर इन्डियन करेन्सीको पोजिसन पनि घट्न गयो भने डलर घटेर हामीलाई असर भएन किन हाम्रो पर्चेसिङ क्यापेसिटी हाम्रो भाव पनि घट्न गयो हाम्रो करेन्सी पनि अवमूल्यन भयो त्यो अवमूल्यन भएपछि हामीले कस्ट अफ प्रडक्सन बढ्नै जाने भयो तर अन्तर्राष्ट्रिय बजारमा डलर घटेर सुनको भाव बढ्नुको मतलब के हुन्छ भने यदि डलर आइसी चाहिँ नि को स्थिति अनचेन्ज अवस्थामा छ स्थिरमा छ भनेदेखि त्यो फर्मुला लागू हुन्छ अन्यथा आइसीको भावमा विनिमय दरमा आएको परिवर्तनले हामीले असर चाहिँ नि पर्छ। त्यो भएको हुनाले नै कहिलेकाहीँ जनरल्ली डलर कमजोर भए कि सुनको भाव बढ्छ नै तर कहिलेकाहीँ डलर कमजोर भएर पनि आफ्नो हाम्रो करेन्सीको भाव अवमूल्यन भएको कारणले त्यो नघट्न चाहिँ नि नहुन सक्छ।
अब कुराकानी अलिकति केन्द्रित हौ तिहारको बेला चाहिने चाँदी अनि सुनका गरगहनामा। तिहारमा चाहिँ के कस्ता गरगहनाहरू बिक्री हुन्छन्?
तिहारमा वास्तविकमा गहना भन्दा पनि भाँडाकुँडामा बढी हुन्छ, तर गहना जस्तो अब तिहार पछिको त्यो दृष्टिकोणले हुन्छ गहना बिक्री हुनेमा। अब हाम्रो तिहार लगतैपछि मङ्सिर महिना पर्छ, बिहेको लगन पर्छ, त्यस कारण आफूलाई आवश्यकता पनि त्यस्ता खालका गहनाहरूको बढी बिक्री हुन्छ। र अर्को दोस्रो कुरा के छ भने तिहारमा प्रिफरेन्स केमा दिन्छ भने क्वाइनमा दिन्छ। हाम्रो परम्परा अनुसार हामी लक्ष्मी पूजालाई सुनको लक्ष्मीलाई चढाउने चलन छ। यहाँ पहिले जुनसुकै तहमा भए पनि कुनै पनि धातुको सामान चढाउनुपर्छ भन्ने हाम्रो पारम्परिक चाहिँ नि मान्यता छ। त्यसमा सम्भ्रान्त परिवारले सुनमा चढाउँछ, त्यसपछि चानेमा चढाउँछ, अरू सानतिना मान्छेले भाँडाकुँडा पनि चढाउँछ, तामाको पितलको जे होस् एउटा चाहिँ नि धातुको चढाउने चलन छ। अहिले आएर सम्भ्रान्त परिवारले सुनमा चढाउने त छँदैछ, तर अलि तल्लो खालको मान्छेहरूले पनि चानेको फेसनमा वृद्धि भएको कारणले गर्दाखेरि र इन्डियन यो 2050 सालपछि इन्डियन टेलिभिजन च्यानलहरूले यो धन टेरस भनेर उनीहरूले प्रचार प्रसारमा वृद्धि भएको छ। धन टेरसको दिन काग तिहारको दिनमा हामी लक्ष्मी पूजाको दिनमा पहिले गर्थ्यौँ आजभन्दा 50 वर्ष अगाडि, तर यो 50 साल पछिको के चेन्ज आएको छ भने धन टेरसको दिनलाई धनको देवतालाई चढाउनु पायो भने त्यसले फलिफाप गर्छ भन्ने विभिन्न प्रचारको माध्यमले प्रचार भएको कारणले गर्दा त्यो असर मिडियाको असर हाम्रो नेपालीहरूमा पनि परेको छ। र त्यसमा चाहिने छु के चानीको चिज हाम्रो जे दैनिक जीवनलाई पनि धेरै उपयोगी हो, चानीमा केही प्रयोग गर्नु धेरै उपयोगी चिज भन्ने कुरा पनि प्रचार प्रसारमा आएको हुनाले चानीलाई बढी प्रिफरेन्स दिएछ। त्यसकारण सुनको गरगहनामा पहिलेको पास्ट एक्सपिरियन्सको तुलनामा केही बढ्न जान्छ, तर चानीको भन् उसमा त 300 टाइम्स बढ्छ यो तिहारको अगाडि नर्मल मार्केटभन्दा। सुनमा नर्मल मार्केटभन्दा मोटामोटी डेरी डबलसम्म मात्र जान्छ, डबलै मुस्किल छ डेरीसम्म जान्छ, तर चानीको भावमा कमसेकम 300% त्यतिले वृद्धि छ, किन धेरैको फोकस त्यसमा परेको छ र एफोर्डेबल पनि भयो नि त। अधिकांश मान्छेहरूले चानीको भए शान्ति नभए पनि कसैले त दिएै भए पनि एउटा लान्छ, दियो भनेको 1,000-1,500-2,000 त शान्ति नै मान्छेले पनि लाग्ने भयो। त्यसरी परिवर्तन आएको हुनाले पनि जस्तो हिजोको चाहिँ नि काँसा यो चाहिँ नि तामा पितलको किन्ने मान्छेहरूले पनि चानी किन नकिनु भन्ने खालको परिवर्तन देखा परेको हुनाले पनि चानीको भाँडाकुँडामा अत्याधिक मात्रामा वृद्धि हुन्छ। सुनमा पनि आफ्नो स्ट्यान्डर्ड अफ लिभिङको हिसाबले सुनमा पनि वृद्धि भएको पाइएछ।
चाँदीमा पनि कस्ता भाँडाकुँडाको चाहिँ बढी माग हुन्छ यति बेला?
चानीकोमा वास्तविकमा त चानीकोमा जस्तो पूजाको सामानमा बढी डिमान्ड हुन्छ। पूजा सामग्री भन्नाले पञ्चपाला पञ्चपाला सेटी यानि कि हरेक किसिमका यो घन्टाई भयो दियो भयो विभिन्न खालका पूजामा लाग्ने, हाम्रो त पूजा आजा गर्नु देश हो, पूजा आजामा लाग्ने हरेक किसिमको भाँडाकुँडालाई बढी प्राथमिकता दिन्छ। जस्तो टिका छाप्रीहरू भयो, टिकामा भाइटिकामा गर्नुपर्ने टिकाको प्रयोग गर्नु पर्यो, त्यस्तो खालको भयो होइन भनेदेखि पनि कुनै पनि चानीको सामान भयो भने त्यो डिमान्ड छैन। त्यस कारण यो तिहारको टाकामा यही भन्ने छैन, तपाईँले सानोमा दियोदेखि लिएर ठुलोमा ठाल रेखापी कचौरा सबै जान्छ एक्सेप्ट खड्कुला बिहाको लागि जाने हो। खड्कुला एउटा बाहेक अरू खालको गरगहना भाँडाकुँडा सबै जान्छ। त्यसमा विशेष त हामीले प्राथमिकताको हिसाबले कुरा गर्नु पऱ्यो भने पूजा सम्बन्धी सामानलाई बढी जान्छ।
अरू सामान्य दिनको तुलनामा तिहारमा 300% वृद्धि हुँदा यति बेला दिनको कति केजी चाँदी बिक्री हुन्छ?
अहिले अब भनौँ न, अब हिजोदेखि देखा परेको छ यो हिजोको तुलना हामीले गर्ने हुने 300 किलोभन्दा वृद्धि भएको पाइएको छ। अब यो कमसेकम पनि 600 किलोसम्म पुग्छ यो हप्ताभित्र
दैनिक
त्यो क्रमशः हरेक दिन त्यो वृद्धि भएर गइरहेको हुन्छ। पहिलेको सालहरूमा पनि त्यही हो, पास एक्सपिरियन्स पनि त्यही हो। त्यस कारण हामीले पर्सेन्टेजको हिसाबले गर्दाखेरि कमसेकम 300%ले बढी हुन्छ। यो किन यो एउटा तिहारको क्रेज नै हो कि तिहारमा एउटा छिलमिलको देश रमाइलोको चाड पनि भयो, फेरि लक्ष्मीसित घाँस्ने चाड पनि भयो, त्यसले गर्दाखेरि मान्छेले पूजा आजा गर्ने आफ्नो गच्छी अनुसारले खुसी साथ मनाउनु भएको हुने पनि यो सुनचानी गर्न भाँडाकुँडामा बढी प्राथमिकता दिएको हो। किनभने यो एउटा मात्र भ्यालु होइन नि त, यो एक किसिमको अब प्रेसिजियस पनि कुरा भयो, दोस्रो किसिमको सम्पत्तिको कुरा पनि भयो, तेस्रो किसिमको यो एक किसिमको सेभिङ पनि भयो हेर्नुहोस् न। त्यो कारणले गर्दाखेरि मान्छेहरूले सुनचानीको भाँडाकुँडाले बढी प्राथमिकता दिएको जस्तो मलाई लाग्छ।
र यसरी मौसमी व्यापार अत्याधिक चम्किँदा व्यापारीहरूलाई यसले कस्तो उत्साह दिन्छ?
अब यसै त सकारात्मक सुझाव दिने अथवा सकारात्मक प्रभाव दिन्छ। किनभने दसैँमा हाम्रो रीतिरिवाज गर्दाखेरि मान्छेलाई बोझ बढी पर्छ, दसैँ भनेकै अलि सम्पन्न नभएका अरे कष्टकर मान्छेहरूलाई चाहिँ नि धान्न गाह्रो छ, कतै दसैँ आएको त होइन भन्ने पनि मान्छेहरूको धारणा निस्किया छ, तर तिहारमा त्यो चाहिने छैन। तिहारमा अहिलेसम्मको हाम्रो एक्सपिरियन्सले के भन्छ भने तिहारमा मान्छेहरू आफ्नो गच्छेअनुसार खुसी भएर काम गर्छ, किनकि त्यो खुसी हुनु पछाडि पनि एउटा कारण छ कि लक्ष्मीको देवता हामीले धनको देवता लक्ष्मीलाई पूजा गर्छौँ, लक्ष्मीले जति फलिफाप भने साल भर्छ नि वर्ष दिनमै यसको असर त राम्रै हुन्छ अरे, गुलियो खायो भने जसरी मुख मिठा गऱ्यो भने राम्रो हुन्छ भने जस्तै यो तिहारमा पूजाआजामा व्यस्त भएर लक्ष्मी खुसी गर्न पायौँ भन्ने क्या मेरो जीवनमा सकारात्मक हुन्छ अथवा सार्थक हुन्छ भन्ने कुरा भावना पनि नेपालीहरूमा छ, त्यसले गर्दाखेरि तिहारलाई बढी प्राथमिकता दिन्छ।
सुन्नुभयो, तिहारमा चम्किएको सुन चाँदीको व्यापार वृद्धि हुने कारण र सुन चाँदीको भाव निर्धारणमा मुख्य भूमिका खेल्ने तत्वका विषयमा महासंघका पूर्व अध्यक्ष तेज रत्न साक्यसँग गरिएको कुराकानी। सुन्नुभयो, तिहारमा चम्किएको सुन चाँदीको व्यापार वृद्धि हुने कारण र सुन चाँदीको भाव निर्धारणमा मुख्य भूमिका खेल्ने अवयवका विषयमा महासंघका पूर्व अध्यक्ष तेज रत्न साक्यसँग गरिएको कुराकानी। यो कुराकानीसँगै कार्यक्रम बदनिदो नेपालको समय सकिनै लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि कार्यक्रम बदनिदो नेपालबाट पिटी लोप्सन बिदा हुन्छु। यो तिहारको धेरै धेरै शुभकामना। तिहार सबैको लागि शुभ बनोस्। नमस्कार।